यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डे आज मनाइँदै त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोह आज 16,300 बढ़ी विद्यार्थी दीक्षित हुँदै र रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिका युक्रेनको 20 बुधे नयाँ योजना सार्वजनिक। अब समाचार विस्तारमा। इसाई धर्मका संस्थापक यशु ख्रिष्टको जन्मदिनको सम्झनामा आज इसाई धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँदैछन्। आजभन्दा 2025 वर्ष अघि डिसेम्बर 25 तारीकका दिन यशु ख्रिष्टको जन्म इजरायलको वेथहेलममा भएको थियो। दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डेका अवसरमा आज शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले विविधताको राष्ट्रिय एकतालाई थप मजबूत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ। वहाँले यस्ता पर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले क्रिसमस डेका अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, प्रेम, करूणा र सह अस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर भएको पूरक रिटलाई पनि एकैसाथ राखेर सुनवाई गर्ने भएको छ। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू हरिप्रसाद भुयाल, मनोज कुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले हिजो नेपाली कांग्रेसका निवर्तमान 8 सांसदले दायर गरेको पूरक रिट निवेदनलाई एकैसाथ राखेर सुनवाई गर्ने आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका 57 जना पूर्व सांसदले रिट निवेदन दायर गर्नुभएको थियो। विघटित संसदका कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे, सचेतक सुशीला थिङ सहित 8 जना पूर्व सांसदले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाऊ भनी पूरक निवेदन दिनुभएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य कार्यभार आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनु भएको छ। गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयद्वारा हिजो सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेएनजी पुस्तालाई राजनीतिको मूलधारमा ल्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन आचार संहिता 2082 मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले आचार संहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचार संहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन 2073 दफा 22 अधिकार प्रयोग गरी आयोगले आचार संहिताको मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको हो। आचार संहितामा 10 परिच्छेद, 5 अनुसूची छन्। यो आचार संहिता जारी भएसँगै निर्वाचन आचार संहिता 2079 खारेज गरिएको आयोगले जनाएको छ। सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग छलफल गरेको छ। समितिले हिजो रासोपाको केन्द्रीय कार्यालय वनस्थली पुगेर छलफल गरेको हो। कानून मन्त्री अनिल कुमार सिन्हाले आगामी फागुन 21 गतिको निर्वाचनका लागि सरकारको तर्फबाट भएका तयारीबारे रासोपालाई अवगत गराइएको जानकारी दिनुभयो। उहाँले राजनीतिक दलहरूसँग कार्यालयमै पुगेर छलफल गर्न सरकारलाई प्राप्त म्यान्डेट अनुसार अघि बढ़ेको उल्लेख गर्दै यसले निर्वाचनको वातावरण निर्माण भइरहेको राय व्यक्त गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले रासोपाले निर्वाचनमा सहभागी हुने स्पष्ट सन्देश दिएको र त्यसप्रति धन्यवाद व्यक्त गर्नुभयो। छलफलमा संवाद समितिका संयोजक तथा कानून मन्त्री सिन्हा, संचार मन्त्री खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय भद्र खनाल र रासोपाका तर्फबाट उपसभापति डीपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झा सहित अन्य केन्द्रीय सदस्यहरू सहभागी हुनुहुन्थ्यो। यसै गरी उच्चस्तरीय संवाद समितिको टोलीले हिजै जनमत पार्टीसँग सो पार्टीको कार्यालय पुगेर निर्वाचन सम्बन्धी छलफल गरेको हो। टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा पुगे पनि छलफल गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्ति विरूद्ध निर्मम कदम चालेर अगाडि बढ़िरहेको बताउनु भएको छ। मन्त्री घिसिङले तीनवटा मन्त्रालयबाट 100 दिनको अवधिमा भएका 101 कामको सूची सार्वजनिक गर्दै ढिला सुस्ती र जिम्मेवारीबाट भाग्ने प्रवृत्तिसँग कुनै सम्झौता नगर्ने बताउनुभयो। उहाँले वर्षौंदेखि अलपत्र अवस्थामा रहेका करिब 17 अर्ब रूपियाँ बराबरका 66 रुग्ण ठेक्का रद्द गरेको बताउँदै काम नगर्ने निर्माण व्यवसायको ठेक्का तोडेर नयाँ प्रक्रिया मार्फत आयोजनालाई गति दिने स्पष्ट पार्नुभयो। मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल बुझाउन शुरू भएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेछिन विज्ञापन।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीको महाधिवेशन र निर्वाचन लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसले जनाएको छ। हिजोको बैठकमा महामन्त्री गगन कुमार थापा, सहमहामन्त्रीहरू महेन्द्र यादव र बद्री पाण्डे, केन्द्रीय सदस्यहरू विजय कुमार गच्छदार, कृष्ण प्रसाद सिटौला, डाक्टर शेखर कोइराला, ज्ञानेन्द्र बहादुर कार्की लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्य सम्पादन समितिको बैठक आज दिउँसो 1 बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपा नेपाल बीच पार्टी एकता गर्ने सहमति भएको छ। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराईमा दुवै पार्टीका शीर्ष नेताबीच भएको बैठकले पार्टी एकतामा जाने निर्णय गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले हिजो शिष्टाचार भेट गर्नुभएको छ। कुलपति निशा शर्मा, उपकुलपति शम्भु राई लगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेट गरेको हो। टोलीले विशिष्ट अवस्थामा गठन भएको यो सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ। प्रधानमन्त्री कार्की प्रतिष्ठानको पदेन संरक्षक पनि हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले जानकारी दिनुभयो। समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। टोकियो विश्वविद्यालयमा आबद्ध उहाँले सन् 2015 भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउनु भएको थियो। उपकुलपति प्राध्यापक डाक्टर अरियालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताउनुभयो। मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापन लगायत सबै काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। यसपटक त्रिविका 16,300 भन्दा बढ़ी विद्यार्थी दीक्षित हुने जनाइएको छ। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावक सहित 41,000 व्यक्ति सहभागी हुने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको नयाँ 20 बुँदे योजना सार्वजनिक गर्दै रूसी आक्रमण अन्त्य गर्न र दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास अघि बढ़ाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार यो योजना किएव र वाशिङटन बीच सहमति भइसकेको र मस्कोमा प्रतिक्रिया पाउन पठाइएको छ। योजनामा युक्रेनको सार्वभौमिकता पुनः पुष्टि गरिने, युक्रेन रूस बीच पूर्ण गैर आक्रमण सम्झौता हुने, युक्रेनलाई सुरक्षा प्रत्याभूति दिइने, युक्रेनी सेनाको क्षमता कायम रहने र नाटो, अमेरिका तथा युरोपेली साझेदारहरूले आवश्यक सुरक्षा समर्थन प्रदान गर्ने प्रावधानहरू समावेश भएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशका तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही, बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमस डे आज मनाइँदै त्रिभुवन विश्वविद्यालयको 51 दीक्षान्त समारोह आज 16,300 बढ़ी विद्यार्थी दीक्षित हुँदै र रूस युक्रेन युद्ध अन्त्यका लागि अमेरिका युक्रेनको 20 बुँदे नयाँ योजना सार्वजनिक। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।